यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। सरकारलाई दिएको समर्थन फिर्ता लिने जनता समाजवादी पार्टी जसपा नेपालको निर्णय। हरेक वर्ष साउन 16 गते राष्ट्रिय कोदो दिवस मनाइने। डेंगी जोखिम कम गर्न सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा। र गाजाको खान युनुस क्षेत्रमा मानवीय सहायता वितरण केन्द्रमा भागदौड़ हुँदा कम्तीमा 20 जनाको मृत्यु।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। जनता समाजवादी पार्टी जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ। विज्ञप्तिमा सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेको, मुलुकको आर्थिक विकासको गतिलाई अगाडि बढ़ाउन नसकेको, संघीयताको प्रभावकारी कार्यान्वयन नभएको र जनताका तमाम अपेक्षाको सम्बोधन हुन नसकेकोले समर्थन फिर्ता लिई विपक्षमा बस्ने निर्णय गरेको उल्लेख छ। नयाँ आर्थिक वर्ष शुरू हुनु अगावै सबै विश्वविद्यालयले आगामी आर्थिक वर्षको बजेट र कार्यक्रम पारित गरेका छन्। विश्वविद्यालयहरूको आर्थिक स्वच्छता र विद्यमान आर्थिक ऐन सम्बन्धी व्यवस्था अनुकूल हुने गरी सबै विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूले पहिलो पटक यसरी एकै समयमा बजेट पारित गरेका हुन्। विगतमा आर्थिक वर्ष शुरू भइसकेपछि पनि बजेट र कार्यक्रम प्रस्तुत र पारित हुने कतिपय विश्वविद्यालयका पदाधिकारीको रिक्तता र विवादका कारण सिनेट बैठक हुन नसक्दा विश्वविद्यालयहरूमा आर्थिक स्थिति बस्न सकेको थिएन। यसैबीच नेपाल संस्कृत विश्वविद्यालय सभाको 78 औं बैठकले आगामी आर्थिक वर्षका लागि 1,31 करोड़ रूपियाँको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं विश्वविद्यालय कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा कुल सचिव प्राध्यापक माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकास सम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आयव्ययको बजेट पारित भएको हो। बैठकमा प्रधानमन्त्री एवं कुलपति ओलीले संस्कृतको संरक्षण प्रवर्धन सहित गुणस्तरीय शिक्षा प्रदान गर्नु विश्वविद्यालयको विशेष जिम्मेवारी भएको बताउनुभयो। त्यसै गरी प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको लुम्बिनी बौद्ध विश्वविद्यालय सभाको 18 औं बैठकले आगामी आर्थिक वर्षका लागि 49 लाख रूपियाँको बजेट स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिस्ट्रार डाक्टर तिलकराम आचार्यद्वारा प्रस्तुत बजेट स्वीकृत भएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले संसदबाट अत्यावश्यक ऐन कानून बनाउने काममा हुने ढिलासुस्तीले राष्ट्रिय आकांक्षा प्राप्तिमा अवरोध सिर्जना गर्ने बताउनु भएको छ। संसदीय मामिला पत्रकार समाजमा आबद्ध पत्रकारहरूसँगको भेटमा उहाँले संसदमा डेडलकको अवस्था आउन नदी आवश्यक छलफल, सहमति र सहकार्यले संसदीय गतिविधिलाई अझ जनमुखी बनाउने र संसदप्रति जनताको भरोसा जागृत गराउने बताउनुभयो। उहाँले नेपालमा प्रजातान्त्रिक अभ्यास कम भएको भन्दै लोकतान्त्रिक पद्धति नै उत्तम व्यवस्था भएको उल्लेख गर्नुभयो। राष्ट्रपति पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा संसद जनताका आवाज मुखारित गर्ने र आवश्यक कानून बनाउने थलो भएकोले संसद र यसका समिति मार्फत आवश्यक कानून बनाउने र जनताका जल्दा बल्दा समस्या बारे जनप्रतिनिधिले गर्ने कामको सूचना सम्प्रेषण तथा खबरदारीको भूमिकामा रहने पत्रकारहरूको दायित्व गहन भएको बताउनुभयो। सरकारले साउन महिना डेंगी सचेतना घोषणा गरेको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा साउन महिना डेंगी सचेतना घोषणा गर्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले साउनको शुरूआतदेखि नै सचेतना फैलाउनका लागि डेंगी सचेतना महिनाका रूपमा घोषणा गरिएको जानकारी दिनुभयो। मन्त्री पौडेलले साउनदेखि कार्तिकसम्म डेंगीको जोखिम हुने भएकाले हरेक शुक्रबार बिहान 10 बजे खोज र नष्ट गर अभियान शुरू गरिने उल्लेख गर्नुभयो। मन्त्री पौडेलले डेंगी सरकारको एकल पहलले मात्र न्यूनीकरण गर्न नसकिने भन्दै निजी क्षेत्र समुदाय टोल सबैको सहयोग र समन्वय आवश्यक पर्ने खाँचो औल्याउनुभयो। विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डाक्टर राजेश पाण्डवले डेंगी संक्रमण नियन्त्रणका लागि बहुक्षेत्रको भूमिका तथा संलग्नता हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चन्द्रबाल झाले डेंगीको जोखिम हुने क्षेत्र पहिचान गरी खोज र नष्ट अभियान सञ्चालन गर्न स्थानीय तहलाई पत्राचार गरिसकिएको जानकारी दिनुभयो। सरकारले हरेक वर्ष साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ। मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्न आज संचार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री पृथ्वी सुब्बा गुरूङले मन्त्री परिषद बैठकले नेपालले सन् 2019 जापान सरकारसँग सीपयुक्त कामदार पठाउन गरेको महासन्धि पत्रको अवधि 5 वर्षका लागि नवीकरण गर्न स्वीकृति प्रदान गरिएको जानकारी गराउनुभयो। त्यसै गरी मन्त्री परिषद बैठकले आर्थिक वर्ष 2081-82 लागि उखु उत्पादक किसानहरूलाई प्रदान गरिने अनुदान रकम प्रति क्विन्टल 35 रूपियाँ कायम गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले नागढुङ्गा सड़क खण्ड विस्तारका लागि जापान सरकारबाट प्राप्त 5 अर्ब 70 करोड़ जापानी ऐन बराबरको सहुलियत ऋण सहयोग स्वीकार गर्ने निर्णय पनि गरेको मन्त्री गुरूङले जानकारी दिनुभयो।
प्रत्येक वर्षको साउन 16 गतेलाई राष्ट्रिय कोदो दिवसको रूपमा मनाउने पनि निर्णय भएको छ। त्यस्तै 6 नम्बरको निर्णय छ, आर्थिक वर्ष 2081-82 लागि उप उत्पादक कृषकहरूलाई प्रदान गर्ने अनुदान रकम प्रति क्विन्टल रू 35 कायम गर्ने निर्णय गरिएको छ। नेपालमा जापान सरकारले सन् 2019 मार्च 20 भएको युक्त कामदार पठाउने विषयको महासन्धि पत्रको अवधि 19 मार्च 2024 थप 5 वर्षको लागि नवीकरण गर्नुपर्ने स्वीकृति प्रदान गरिएको छ। त्यस्तै दुईमा चाहिँ राष्ट्रिय बिमा प्राधिकरणका सञ्चालन समितिका अध्यक्ष श्री शरद ओझाको आचरण कार्यक्षमता र पदीय जिम्मेवारी पालना सम्बन्धमा समग्र रूपमा छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश श्री कृष्णगिरीको अध्यक्षतामा श्री जीवन प्रकाश सिटौला र श्री कपिल देव ओली सदस्य रहेको छानबिन समिति गठन गर्ने, छानबिन समाप्त भई अर्को व्यवस्था नहुन्जेलसम्मका लागि नेपाल बिमा प्राधिकरणको सञ्चालन समितिको अध्यक्ष भई कामकाज गर्ने गरी अर्थ मन्त्रालयका सचिव श्री सेवन्तक पोखरेललाई टोक्ने निर्णय भएको छ। निर्माणाधीन ढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापान एन 5 अर्ब 70 करोड बराबरको थप ऋण सहायता स्वीकार गर्ने चाहिँ निर्णय भएको छ।
मन्त्री परिषद बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझामाथि छानबिन गर्न उच्च अदालतका पूर्व न्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा 3 सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ। त्यसै गरी मन्त्री परिषद बैठकले क्यासिनो नीति र जनसंख्या नीति स्वीकृत गर्ने निर्णय पनि गरेको छ। मुगलिन पोखरा सड़क अन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादी नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। ब्यास नगरपालिका 4 र 5 जोड्ने मादी नदी पुलको काम हालसम्म 71% सम्पन्न भएको मुगलिन पोखरा सड़क आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभयो। 315 मिटर लामो पुल 3 वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् 2022 अगस्तमा 1 अर्ब 21 करोड़मा ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो। पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको सो पुल चार लेनको हुनेछ। मुगलिङ पोखरा सड़क आयोजनाको पूर्वी खण्ड अन्तर्गत आबु खैरेनीबाट जामुनेसम्म 13 पुल निर्माण सम्पन्न भइसकेका छन्। पूर्वी खण्ड अन्तर्गत सड़कको काम 86% सकिएको आयोजनाले जनाएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदमा विचाराधीन भूमि सम्बन्धी विधेयक चाँडै अनुमोदन हुने विश्वास व्यक्त गर्नुभएको छ। झापाको अर्जुनधारा नगरपालिकामा आज आयोजित कार्यक्रममा उहाँले संसदबाट भूमि सम्बन्धी नयाँ कानून निर्माणपछि वर्षौंदेखि थातिरहेका भूमि समस्याको समाधान हुने बताउनुभयो। सभामुख घिमिरेले धेरै सुकुम्बासीहरूले वर्षौंदेखि बसेको जग्गाको दहनी पूर्जा नपाएकोले कानून निर्माणपछि त्यस्ता समस्याको समाधान हुने विश्वास व्यक्त गर्नुभयो। सुदूरपश्चिम प्रदेशमा आर्थिक वर्ष 2081-82 मात्रै 20 लाख भन्दा बढ़ी बिरूवा वितरण गरिएको छ, तर तीमध्ये धेरै बिरूवाको संरक्षणप्रति नागरिकहरूको तर्फबाट अपेक्षित चासो नदेखाएकोमा वन अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन्। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
हरियाली प्रवर्धन र वातावरणीय सन्तुलनका लागि सुदूरपश्चिम प्रदेशभर आर्थिक वर्ष 2081-82 20 लाख भन्दा बढी बिरूवा वितरण गरिए, तर रोपिएका ती बिरूवा मध्ये धेरै संरक्षण विहीन छन्। रोप्ने अभियान त छ, तर जोगाउनेतिर सबैको ध्यान पुग्न सकेको छैन। सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका महानिर्देशक हेमराज विष्ट:
सबैतिर गर्दाखेरि 20 लाख हाराहारीमा होला, कम्तीमा पनि। तर अब हामीलाई एउटा आरोप लाग्ने के हो भने बिरूवा यति रोपिन्छ हरेक वर्ष, तर बाँच्दैन किन भन्दाखेरि दुई चारवटा कुराहरूमा ध्यान दिइँदैन। बिरूवा यसरी रोपिसकेपछि पनि कतिपय ठाउँमा वन्यजन्तु यो मृगहरूले खाइदिने, गाई बस्तुले खाइदिने, अनि वन डढेलोको कारणले बिरूवाहरू डढेर जानेर यो जुन 2-3 महिना पानी पर्दैन नि त्यतिखेर बिरूवाहरू मर्ने गरेका छन्। तर पनि के हो भने कम्तीमा अब 10 बिरूवामा 2 बिरूवा मात्र पनि हुर्क्यो भने त्यसको लाभ लगानी भन्दा धेरै हुन्छ।
वृक्षारोपणले हरियाली ल्याउँछ, अक्सिजन दिन्छ, तर संरक्षण बिना सबै प्रयास व्यर्थ हुन्छ। संरक्षण प्रति जनचासो अझै कमजोर छ। यही चिन्तालाई सम्बोधन गर्ने उद्देश्य सहित कञ्चनपुरको कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाले हालै 85,000 बिरूवा निशुल्क वितरण अभियान शुरू गरेको छ। उक्त अभियानमा पालिकाले समेत सहकार्य गरिरहेको छ। कञ्चनपुरको पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा:
प्रत्येक वर्ष हामीले चाहे नगरपालिकाले सहयोग गरोस् चाहे वनले सहयोग गरोस् हामीले बिरूवा वितरण गरिरहेका छौँ। अब यो आर्थिक रूपले फाइदा तपाईँलाई अलिक ढिलो आउला, तर स्वास्थ्यको लागि फाइदा अक्सिजन आदि इत्यादि जुन बिरूवाले दिन्छ त्यो त बिरूवा लगाएदेखिबाट दिन्छ।
बिरूवा रोप्नु मात्रै समाधान होइन, त्यसको संरक्षण र अनुगमन पनि अत्यावश्यक छ। पचकडिया नर्सरीमा उत्पादन गरिएका गोल्ड मोहर, वीरेन्द्र फूल, राजवृक्ष, टिक, मसला, अमला, बकाइनो, अम्बा, जामुन, सेसौ, मोरिङ्गा, कपूर र नीम जस्ता बिरूवाहरू वितरण गरिँदैछन्। बिरूवा पाउनका लागि नागरिकले आवश्यक कागजात बुझाउनु पर्ने व्यवस्था गरिएको छ। कुण्डा सब डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादव:
चालू आर्थिक वर्ष 2081-82 35,000 बहुवर्षीय बिरूवा र वार्षिक रूपमा उत्पादन गर्ने 50,000 बिरूवा हामीले उत्पादन गरेका छौँ र बिरूवा चाहिँ नर्सरीमा राधासम्म हामीले बिरूवा वितरण गर्नेछौँ।
जनस्तरसम्म वृक्षारोपणको पहुँच पुगोस् भन्ने उद्देश्यले सञ्चालन गरिएको यो अभियानले वातावरण संरक्षण प्रति चेतना जगाउने विश्वास लिइएको छ। तर रोपेर मात्र होइन, जोगाउन सकिए मात्रै हरियाली वातावरणको भविष्य सुनिश्चित हुनेछ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
प्रहरीले ठूलो परिमाणमा 1,000 दरका नेपाली रूपियाँका नक्कली नोट सहित काठमाडौँबाट 2 पक्राउ गरेको छ। 1,293 नक्कली नोट सहित जाजरकोटको कुसे गाउँपालिका 5 बस्ने 22 दिलमाया सिंह ठकुरी र 33 रामबहादुर सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूले नक्कली नोटको कारोबार गर्ने गरेको सूचनापछि प्रहरीले खोजतलास गरी नोट सहित पक्राउ गरेको र खोजतलासका क्रममा 15 पोका बनाएर राखेको अवस्थामा 19 किलोग्राम अफिम लागू औषध समेत बरामद गरेको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती नेउपानेले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रिय सभा सदस्य नेउपानेलाई हिजो संघीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको थियो। शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, मन्त्रीहरू, राजनीतिक दलका नेता, कार्यकर्ता लगायतको उपस्थिति थियो। गृहमन्त्री रमेश लेखकले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा तीनै तहका सरकारबीच समन्वय र सहकार्य जरूरी रहेको बताउनु भएको छ। आज गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले संघ प्रदेश र स्थानीय सरकारको क्षेत्राधिकार बाँडफाँडमा पनि विपद व्यवस्थापन तीनवटै तहको कार्यक्षेत्रमा पर्ने बताउनुभयो। सातवटै प्रदेशमा आपतकालीन गोदाम घरहरू रहेको बताउँदै उहाँले ती गोदाम घर सञ्चालन प्रदेश सरकारले गर्ने गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मान सिंहको गाउँ र शहर बीचको असमानता हटाई समग्र देशलाई आधुनिक समृद्ध र व्यवस्थित शहरी प्रणालीमा रूपान्तरण गर्नु रहेको छ। मन्त्रालयको जिम्मेवारी सम्हालिएको एक वर्षमा नयाँ शहरदेखि स्थानीय तहपिच्छे साना शहरी केन्द्रका योजनालाई प्राथमिकता दिनुभएको मन्त्रालयले जनाएको छ। यसै गरी काठमाडौँ, पोखरा, बुटवल लगायत अन्य 10 शहरलाई स्मार्ट सिटीको रूपमा विकास गर्न डिजिटल प्रविधि, हरित ऊर्जा र व्यवस्थित यातायात प्रणालीलाई प्राथमिकता दिएको मन्त्रालयले जनाएको छ। रक्षा मन्त्री मानवीर राईले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि राष्ट्रिय सुरक्षा, शासकीय सुधार, विकास निर्माण र विपद व्यवस्थापनका क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको बताउनु भएको छ। रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको अवधिमा मन्त्रालय र अन्तर्गतका निकायबाट सम्पादन भएका कार्यको जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले थुप्रै अप्ठ्यारा र चुनौतीका बावजूद पनि महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो। मन्त्री राईले काठमाडौँ तराई मध्य द्रुतमार्ग, महाकाली करिडोर, कोशी कोरिडोर लगायत आयोजनामा महत्वपूर्ण सफलता हासिल भएको स्पष्ट पार्नुभयो। त्यसक्रममा मन्त्रालयका सहसचिव एवं प्रवक्ता मनोज कुमार आचार्यले एक वर्षको अवधिमा मन्त्रालय र मातहतका निकायबाट सम्पादन भएका मुख्य मुख्य कार्यको प्रगति विवरणबारे प्रस्तुति दिनुभएको थियो। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले काठको उत्पादनमा थप वृद्धि गरी काठ तथा काष्ठजन्य वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाउन केन्द्रित रहेको बताउनु भएको छ। वनमन्त्री ठकुरीले एक वर्ष कार्यकालको प्रगतिबारे आज पत्रकार सम्मेलन मार्फत जानकारी गराउँदै वनको दिगो व्यवस्थापन हुने गरी वनमा भएका ढलेका, सुकेका र बुढा रूख संकलन गरी काठ दाउराको उत्पादन बढ़ाउन लागेको बताउनुभयो। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको आजको बैठकमा नेपाल कानून व्यवसाय परिषद दोस्रो संशोधन विधेयकमाथि संशोधनकर्ता सांसदहरूले आफ्ना संशोधन प्रस्तुत गर्नुभएको छ। बैठकमा सांसदहरू मनिष झा, दुर्गा गुरूङ लगायतले वरिष्ठ कानून व्यवसायी हुन 25 वर्ष वकालत गरेको हुनुपर्ने, कानून व्यवसाय परिषदमा महिला, दलित, जनजाति, मधेसी लगायत समावेशी सहभागिता रहनुपर्ने गरी संशोधन प्रस्ताव पेश गर्नुभयो। सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख रामपुकार शाह 1,00,000 रूपियाँ घुस सहित पक्राउ परेका छन्। उपभोक्ता समितिबाट भुक्तानीको प्रक्रियामा 1,00,000 रूपियाँ घुस लिइरहेका बेला अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले नगर प्रमुख शाहलाई पक्राउ गरेको हो। पूर्व जानकारीका आधारमा निगरानी गर्दै आएको र प्रमाणसहित उनलाई नगरपालिकाको कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको आयोगले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। गाजाको खान युनिस क्षेत्रमा मानवीय सहायता वितरण केन्द्रमा भागदौड़ हुँदा कम्तीमा 20 जनाको मृत्यु भएको छ। हजारौं मानिसहरू खाद्यान्न लिनका लागि जम्मा भएको समयमा सहायता वितरण केन्द्रको ढोका बन्द गरेपछि मानिसहरूको भीड़ अनियन्त्रित भएर घटना भएको गाजाले आरोप लगाएको छ। अमेरिका र इजरायल समर्थित गाजा मानवीय फाउण्डेशनले सहायता वितरण केन्द्रमा हिंसा भड़काउन खोजेको हमासद्वारा गाजामा संचालित अस्पतालले आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनसँग 50 दिनभित्र युद्ध विराम नभए रूस विरूद्ध भारी कर लगाउने भन्दै दिएको चेतावनी प्रति रूसका विदेश मन्त्री सर्गेई लावरोभले यसको अर्थ के हो भनेर प्रश्न सोध्नु भएको छ। रूसी सरकारी समाचार एजेन्सी तासका अनुसार लावरोभले ट्रम्पले 50 दिनको समय दिनुको अर्थ के हो भन्दै प्रश्न सोध्नु भएको हो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
साउन महिनाका लागि अधिकांश बैंकहरूले ब्याजदर घटाएका छन्। साउनका लागि 14 बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने 4 स्थिर राखेका छन्। तर हिमालयन र स्ट्याण्डर्ड चार्टर्ड बैंक 2 भने ब्याजदर असारको तुलनामा सामान्य रूपमा बढ़ाएका छन्। अधिकांश बैंकको ब्याजदर घट्नुमा असार महिनामा सरकारको पूँजीगत खर्च बढ़नुले पनि असर गरेको बैंकरहरूले बताएका छन्। वर्षभरिको कुल पूँजीगत खर्चमा असार महिनामा मात्रै 32% खर्च भएको छ। पाल्पाका विभिन्न क्षेत्रमा कृषकहरूले टिमुर खेती शुरू गरेका छन्। मकै कोदो लगायतका अन्नबाली बाँदर र बन्देलले क्षति पुर्याउने भएका कारण विकल्पका रूपमा टिमुर खेती शुरू गरिएको पाल्पाको रैनादेवी छहरा गाउँपालिका सत्यवतीकी गीता घरतीले बताउनुभयो। टिमुर खेतीलाई बाँदरले क्षति पनि नपुर्याउने र आमदनी पनि राम्रो हुने भएपछि अहिले त्यस भेगका धेरै किसानको रोजाईमा टिमुर खेती परेको पाल्पा रिब्दीकोटका बुद्ध बहादुर राणाले बताउनुभयो। असार 32 अर्थात आर्थिक वर्ष 2081-82 को अन्तिम कारोबार दिन बुधबार शेयर बजार मापक नेप्से परिसूचक 34.61 अंकले बढ़ेको छ। बुधबार शेयर बजार मापक नेप्से परिसूचक 2794.78 को बिन्दुमा पुगेको छ। यो करिब 4.5 महिना यताकै उच्च बिन्दु हो। मौद्रिक नीति सार्वजनिक भएपछि पहिलो दिन आइतबार बढ़ेको शेयर बजार सोमबार घटे पनि त्यसपछि मंगलबार र बुधबार लगातार बढ़ेको हो। नेप्सेसँगै बुधबार कारोबार रकम पनि बढ़ेर 14.3 करोड़ रूपियाँ बढ़ीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार। काठमाडौँको कृतिपुर स्थित त्रिवी क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम नसक्ने ठेकेदार कम्पनीलाई हर्जाना लगाइएको छ। तोकिएको मितिमा पनि काम सम्पन्न नभएपछि ठेकेदार कम्पनीलाई पूर्ववत सम्झौता अनुसार क्षतिपूर्ति तिराइएको हो। सम्झौता अनुसार आयोजनाको कुल रकमको 0.05% अर्थात दैनिक 2 लाख भन्दा बढ़ी क्षतिपूर्ति बाफत रकम हर्जाना तिर्नुपर्ने शहरी विकास मन्त्रालयले जनाएको छ। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठले यही असार 30 ठेकेदार कम्पनीलाई निर्धारित समयमा काम नसकेपछि हर्जाना लाग्ने जानकारी गराइसकिएको बताउनुभयो। मंगलबारदेखि उहाँहरूले दैनिक हर्जाना तिरेर काम गरिरहनु भएको छ। निर्माण कम्पनीले एक महिनामा काम सक्ने प्रतिबद्धता जनाएको कण्ठले जानकारी दिनुभयो। प्याराफिटतर्फ वित्तीय प्रगति 63% र भौतिक प्रगति 77% भएको छ। फ्लड लाइट जडानतर्फ 29% वित्तीय र 45% भौतिक प्रगति भएको कण्ठले जानकारी दिनुभयो। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री आदेश कुमार अग्रवालले नेपालगंज रंगशाला परिसरको संरचना मर्मतमा लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने बताउनु भएको छ। साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति नेपालगंज रंगशाला निरीक्षण गर्ने क्रममा मन्त्री अग्रवालले खेलकुद संरचना मर्मत र संरक्षणमा प्रदेश सरकारले आवश्यक योजना बनाएर काम गर्ने बताउनुभयो। क्षेत्रीय खेलकुद विकास समिति नेपालगंजका कार्यालय प्रमुख महेश चन्दले हालसम्म सम्पन्न पूर्वाधार निर्माण कार्यहरूको जानकारी गराउँदै भौतिक संरचनाको संरक्षण तथा थप विकासका लागि प्रदेश सरकारबाट सहयोगको आग्रह गर्नुभयो। अब मौसम। आगामी 24 कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा भारीदेखि धेरै भारी साथै मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेस प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.4 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर। काठमाडौँको अधिकतम 28.6 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 2 मिलिमिटर। पोखराको अधिकतम 30.6 डिग्री सेल्सियस, न्यूनतम 22.3 डिग्री सेल्सियस, वर्षा 41.9 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 32.2 डिग्री सेल्सियस, न्यूनतम 24.3 डिग्री सेल्सियस, वर्षा 2.9 मिलिमिटर। दिपालको अधिकतम 35.5 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा फाटफुट। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारलाई दिएको समर्थन फिर्ता लिने जनता समाजवादी पार्टी जसपा नेपालको निर्णय। हरेक वर्ष साउन 16 गते राष्ट्रिय कोदो दिवस मनाइने। डेंगी जोखिम कम गर्न सरकारद्वारा साउनलाई डेंगी सचेतना महिना घोषणा। र गाजाको खान युनुस क्षेत्रमा मानवीय सहायता वितरण केन्द्रमा भागदौड़ हुँदा कम्तीमा 20 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।